عزیز حاضرین اور وہ تمام اراکین جو ملک میں بذریعہ سیٹلائٹ اس عبادت میں شریک ہیں، مختلف کلیسیائی شاخوں، مقامی عبادت گاہوں، لائٹ اینڈ سالٹ مشن، ریسٹورنٹ مشن کے اراکین، تمام دنیا میں بذریعہ انٹرنیٹ اس سروس کے شرکا، اور وہ جو ٹیپ کے ذریعے سن رہے ہیں، اور سنڈے اسکول کے بچوں، آخری سیشن میں میں نے آپ کو مبارکبادیوں میں سے ان لوگوں کے لیے برکات کے بارے بتایا تھا جو دل کے غریب ہیں، جو ماتم کرتے ہیں، جو حلیم ہیں۔ آج میں آپ کو چوتھی مبارکبادی کے متعلق تفصیلاً بتاؤں گا۔ میں آپ کو بتا چکا ہوں کہ ہمیں محبت کا پھل اور پاک روح کے نو پھل لانا ضروری ہے اور مبارکبادیوں میں آگے بڑھنا ہے۔ اگر آپ کی زندگی میں روح القدس کے نو پھل موجود ہیں تو اس کا مطلب ہے کہ آپ روح میں جا چکے ہیں، اور اگر آپ تمام مبارکبادیوں پر پورے اترتے ہیں تو آپ روح کی کاملیت میں داخل ہو چکے ہیں۔ آئیے آج کا حوالہ دیکھتے ہیں اور مبارکبادیوں میں سے چوتھی مبارکبادی کی برکات پر غور کرتے ہیں۔ عزیز حاضرین، متی 5 باب کی 6 آیت میں مرقوم ہے، مبارک ہیں وہ جو راست بازی کے بھوکے اور پیاسے ہیں، کیونکہ وہ آسودہ ہوں گے۔ ویبسٹر لغت کے مطابق اخلاقی اور الہی اصول کے تحت یک دلی سے عمل پیرا ہونا راست بازی کہلاتا ہے، احساس جرم اور گناہ سے مبرہ ہوں۔ لیکن خدا کی راست بازی مختلف ہے۔ روحانی راست بازی سے مراد خدا کی مرضی کی پیروی کرنا اور ان تمام مراحل سے گزرنا جن کے نتیجے میں ہم مقدس اور پاک انسان بن جاتے ہیں۔ تفصیلاً ایک راست باز بندہ وہ ہوتا ہے جو بھلائی، سچائی اور کلام خدا کی تابعداری کرتا اور ان پر عمل کرتا ہے۔ بائبل کے مطابق راست باز وہ ہے جو خدا کے کلام کی مکمل فرما برداری کرتا ہے، اور راست بازی کا بھوکا اور پیاسا ہونا، راست بازی کا مشتاق ہونا اور اسے ڈھونڈنا ایسا ہی ہے جیسے ایک بھوکا اور پیاسا خوراک کی تلاش کرتا ہے۔ ایک کہاوت ہے کہ 3 دنوں کی بھوک انسان کو چوری کی طرف مائل کرتی ہے، یہاں تک کہ ایک اعلیٰ تعلیم یافتہ شخص بھی اگر 3 دن تک بھوکا رہے تو وہ خوراک حاصل کرنے کے لیے تمام طریقے آزماتا ہے۔ جی ہاں، ہمارے ممبران اس زمرے میں نہیں آتے۔ آپ بنا کسی مشکل کے 3 یا 7 دنوں تک روزہ رکھ سکتے ہیں۔ آپ اپنے فریج میں رکھی غذا کو بھی نہیں کھانا چاہیں گے۔ کچھ پرانے اراکین اس سختی سے گزرے ہیں۔ اگر آپ اس تجربے سے نہیں گزرے پھر بھی آپ کتابوں اور فلموں سے ان کی حالت کا اندازہ لگا سکتے ہیں جو بھوک کی بدولت نا امیدی سے خوراک کی تلاش میں سرگردہ ہیں۔ اگر ان کو کوئی مناسب خوراک نہیں ملتی تو وہ کچھ ایسا بھی زہر مار کر لیتے ہیں جو کھانے کے لائق بھی نہیں ہوتا۔ عہد عتیق کے مطابق لوگوں نے اپنے بچے تک کھا لیے۔ کیڑے مکوڑے، چوہے، درختوں کی چھال اور پودوں کی جڑیں بھی بظاہر خوراک ہی لگتی ہیں۔ چونکہ وہ انتہائی بھوکے ہوتے تھے لہذا انہیں جو بھی نظر آتا وہ کھا لیتے۔ پیاس برداشت کرنا اور بھی مشکل ہے۔ بعض مرد حضرات کو فوج میں اس بات کا تجربہ ضرور ہوا ہوگا۔ جب آپ فوجی گشت پر کافی زیادہ پانی لیے بغیر نکلتے ہیں تو آپ کو اتنا پسینہ آئے گا کہ آپ انتہائی پیاسے ہو جائیں گے، اور اگر ایسے میں آپ کو روڈ کے کنارے کوئی تالاب نظر آئے تو آپ اس کی جانب دوڑیں گے اور پانی کے گدلا ہونے کے باوجود پیئیں گے، کیونکہ پیاس کی شدت کو کم کرنے کے لیے آپ کو اس سے کوئی فرق نہیں پڑتا۔ بالکل ایسے ہی وہ جو بہت تندہی سے اپنی بھوک اور پیاس مٹانے کے لیے خوراک کی تلاش کرتے ہیں، مبارک ہیں وہ جو اپنی بھوک اور پیاس بجھانے کے لیے راست بازی کی تلاش کرتے ہیں اور اسے اپنے دلوں پر نقش کرتے ہوئے اس پر عمل پیرا ہوتے ہیں۔ آج کل شاید پانی وافر مقدار میں دستیاب ہے، لیکن کافی عرصہ قبل جب میں ٹریننگ حاصل کر رہا تھا تو فوج میں وہ اتنا وقت بھی نہیں دیتے تھے کہ ہم اپنی چھاگل پانی سے بھر لیتے، اور ہمیں اسی حالت میں کئی کئی میل پیدل چلنا پڑتا تھا، اور پھر جب ہم پیاسے ہوتے تو گدلے پانی کے تالاب تک سے پانی پی لیتے تھے۔ हम सब भागते और पानी पी लेते, कोई अपने चुल्लू से तो कोई घुटनों के बल होके, लेकिन किसी के भी पेट में दर्द नहीं होता था। यहां तक कि वो लोग जो कोयले की कान के ढेर हो जाने की सूरत में फंस जाते हैं, वो कीड़े और चूहे भी खा लेते हैं। ऐसे मौके पर वो कीड़े और लार्वे कराहत अंगेज नहीं बल्कि बहुत लजीज मालूम होते हैं, क्योंकि वो उनकी जान बचाने का सबब होते हैं, इसलिए वो इन्हें मजे ले लेके खाते हैं। मुबारक हैं वो जो तकदीस के और सच्चाई में सकूनत करने के ख्वाहां हैं, खुदा के दिल की मुवाफकत के ख्वाहां हैं और इलाही फितरत में शामिल होने के मुश्ताक हैं। आप क्यों तन दही से इसके भूखे नहीं हैं? जो रास्तबाजी के भूखे और प्यासे होते हैं वो किसी और चीज की निस्बत कलाम खुदा के ज्यादा मुश्ताक होते हैं। पहला जबूर हमें दिन और रात खुदा के कलाम पर ध्यान रखने के बारे बताता है, मतलब यह है कि हमें दिन और रात खुदा को ही सोचना है, क्योंकि कलाम खुदा ही है। बाइबल हमें खुदा की मर्जी और उन कामों के मुतालिक जो रास्तबाजी के काम हैं बताती है। वो जो रास्तबाजी के भूखे और प्यासे हैं खुदा के कलाम के मुतलाशी और मुश्ताक होते हैं। जबूर 119 की 123वीं आयत में मरकूम है कि तेरी निजात और तेरी सदाकत के कलाम के इंतजार में मेरी आंखें रह गईं। जबूर 119 की 147 और 148 आयत में लिखा है, मैंने पौ फटने से पहले फरियाद की, मुझे तेरे कलाम पर एतमाद है। 148, मेरी आंखें रात के हर पहर से पहले खुल गईं ताकि तेरे कलाम पर ध्यान करूं। 119, क्या आप भी रास्तबाजी के भूखे और प्यासे हैं? क्या आप बाइबल मुकद्दस के अल्फाज पर ध्यान देते हैं और इतवार के सुने हुए वाज को अपना बनाने के लिए आप सारा हफ्ता इसे दोहराते हैं? कलाम को अपना बनाने का मतलब है इसे महज अपने जहन में इल्म के तौर पर ही महफूज नहीं करना, बल्कि कलाम पर दुआ करना, अपने दिल में इसे तकमील तक पहुंचाना और हकीकतन इसे अमल में लाना। यही सच्चा ईमान है। एक नए ईमानदार के तौर पर मैं खुदा के कलाम का बहुत मुश्ताक रहता था, और जिस बात का भी मुझे एहसास हो जाता था मैं फौरन फरमाबरदारी करते हुए उसे अमल में लाता था, और मैं ऐसी बेदारी की इबादत की तलाश में रहता था जहां मैं खुदा का कलाम सुन सकता। ये असल में मजीद बातों का एहसास करना था, मैं खुदा के कलाम को मजीद समझना चाहता था और हमेशा बेदारी की तलाश में रहता था। जब मुझे किसी बात की समझ आ जाती थी तो मैं इस पर अमल करता था। जब मैं सबद को पाक मानो, दहज की दो और 10 अहकाम की पासदारी करो किस्म के अहकाम सुनता तो फौरन ताबेदारी करते हुए खुदा को अपने हदियाजात अदा करता, क्योंकि खुदा फरमाता है कि कोई मेरे हजूर खाली हाथ ना आए। लिहाजा मैं हफ्ते में कम से कम 3 मर्तबा अपने हदियाजात खुदा को देता था। चूंकि खुदा फरमाता है कि मोहब्बत करो और माफ करो, इसलिए मैं हर उस बंदे को जिसने मुझे रद्द किया होता और मेरी बीमारी और गरीबी में मुझे दुख पहुंचाया होता उसे माफ कर देता था। मैंने उन सब को बेदारी की सबसे पहली इबादत में जिसमें मैंने शमूलियत की माफ किया। इससे पेशतर मैं 7 सालों से इन लोगों के लिए अपने दिल में बुरे जज्बात जमा करता रहा था। मैं सोचता था कि जब मैं तंदुरुस्त हो जाऊंगा तो इनको माफ नहीं करूंगा, और उनसे नफरत की बदौलत अपने अंदर खुद ही अजियत से गुजर रहा था। मैं सोच रहा था कि अगर मेरी सेहत बहाल हो गई तो मैं उनको कभी माफ नहीं करूंगा। मैं सोचता था कि मैं दौलतमंद होकर उनके तमाम कर्ज चुका दूंगा, लेकिन जब मैंने खुदावंद को कबूल किया और सुना कि खुदा कौन है, हमारा खुदावंद कौन है और हमें खुदा ने किस किस्म की मोहब्बत दी है, ये सुना तो मैंने हर सेशन में आंसुओं और बहते नाक के साथ तौबा की। जब मुझे मालूम हुआ कि खुदा गुनाह से नफरत करता है उसने हमें निजात देने के लिए हमें माफ किया है और एक फिरदौस है जिसमें कोई गुनाह नहीं। तो मैंने हर सेशन में तौबा की और पछताया और वो बुरे जज्बात बर्फ की तरह पिघल गए। खालिक और कादिर मुतलक खुदा ने अपना इकलौता बेटा सलामती की कुर्बानी के तौर पर दे दिया, तो भला मैं कौन और क्या होता था जो किसी से नफरत करता। मुझे किसी से नफरत करने का कोई हक नहीं था। इन सोचों ने बेदारी की इबादत के चंद दिनों के दौरान ही मेरे तमाम बुरे जज्बात को बर्फ की तरह पिघला दिया। फिर मैंने उन चीजों के मुतालिक जिनको मैं पहले समझने से कासिर था मुख्तलिफ अंदाज से सोचना शुरू किया, अपने नुक्ता नजर की बजाय दूसरे अंदाज से सोचना शुरू किया। जब मैं दूसरों की जगह खुद को रख के सोचता तो समझ जाता कि वो ये सब कर सकते थे। उनकी सोचें मुझसे मुख्तलिफ थीं। अगर मैं उनकी जगह होता तो मैं वैसा हरगिज ना करता, लेकिन मैं समझ गया था कि वो भी ऐसा कर सकते थे। मैं इन सब को समझने की कोशिश कर रहा था। मैं दूसरे लोगों के नुक्ता नजर से सोचते हुए उनके जहन को समझने की कोशिश कर रहा था, इसलिए कुछ ऐसा नहीं था जो समझ से बाहर होता। हमें भी सिर्फ अपने ही नहीं बल्कि दूसरों के नुक्ता निगाह से भी सोचना चाहिए। अपनी सोच में हम नहीं समझ सकते, हर किसी की सोच दूसरे से फर्क होती है, इसलिए हम दूसरे की सोच को समझ सकते हैं। मैंने भी इसी तरह इन सब को समझा और बेदारी के चंद दिनों में तौबा की। फिर मेरा नुक्ता नजर तब्दील हो गया, बल्कि मैं शुक्रगुजार भी था। मैं क्यों इन लोगों का शुक्रगुजार हूं जिन्होंने मुझसे नफरत की और मुझे तल्ख वक्त दिखाने का सबब बने? इसलिए कि मैंने इनकी वजह से ही खुदा को कबूल किया, इसलिए मैं नहायत शुक्रगुजार हूं। अगर मैंने इन हालात का तजुर्बा ना किया होता तो मैं शायद खुदा को ना जान पाता। अगर मेरे तमाम मंसूबे कामयाब हो जाते, यानी मैं PhD कर लेता और दुनिया में बहुत सी दौलत हासिल कर लेता वगैरह, तो मैं खुदा को हमेशा के लिए कबूल ना कर पाता। और अगर ऐसा होता तो मैं क्या होता? मैं जहन्नुम में चला जाता और अबदी अजियत में मुब्तला हो जाता। इसलिए वो हालात मुझे खुदा को जानने और इसे कबूल करने के सबब बने, लिहाजा मैं नहायत शुक्रगुजार हूं। मेरी नफरत दूर होने के बाद से मेरी हालत ऐसी थी जिसके लिए मैं बहुत शुक्रगुजार था, ताकि मैं उनको भी मुआफ कर सकूं जिन्होंने मुझे हकीर जाना था और मुझे तकलीफ पहुंचाई थी। खुदा ने ऐसे हालात पैदा किए ताकि मैं इन लोगों के वसीले खुदावंद को कबूल करूं। उन्होंने बाज़ औकात हकीकत में मेरी मदद की जब मुझे मदद की अशद जरूरत भी थी। मजीद बरा मैंने बाइबल पढ़ना, ये करो और ये ना करो, ये रखो और ये ना रखो, इस तरह के अहकामात की पासदारी शुरू कर दी। अगर मैं फौरन फरमा बरदारी ना कर सकता तो मैं उन अहकामात को नोटबुक में लिख लेता और उनके लिए दुआ किया करता। इस तरह मैं जिस्म के कामों से छुटकारा पा सकता। क्यों? मैं इन्हें दोबारा ना कर सका। मैंने इन कामों को दूर फेंक दिया क्योंकि मैं इन्हें दोबारा नहीं करता था। मसलन मैंने शराब पीना फौरन ही बेदारी के दौरान छोड़ दिया। मैंने सिगरेट पीना भी उसी वक्त छोड़ दिया जब मुझे बताया गया कि यह खुदा को नापसंद है। वाइज ने कहा कि यह खुदा को नापसंद है, इसलिए मैंने सिगरेट पीना फौरन छोड़ दिया। मैं अल सुबह की दुआ का आगाज कर सकता था। गर्ज जो कुछ मैं कर सकता था मैंने फौरन किया और जो कुछ छोड़ सकता था मैंने फौरन छोड़ दिया। लेकिन कुछ चीजें ऐसी भी थीं जिन्हें मैं फौरन ना छोड़ सका। ये मेरे दिल की गुनाह आलूदा चीजें और हालत थी। यहाँ तक कि मैंने कोशिश भी की कि इन्हें रोकूं और इनके मुतालिक ना सोचूं, लेकिन फिर भी वो बार बार मेरे जहन में याद आती थी। मैंने उन तमाम चीजों को नोटबुक में लिख लिया और जब भी मैं दुआ करता तो उनको भी दुआ में याद करता था, ताकि ये शैतानी सोचें मेरे जहन से निकल जाएं। सबसे ज्यादा रहने वाली सोच 3 साल तक रही। दूसरी बातें जल्द ही चली गई, लेकिन आखिरी ने जाते जाते 3 साल लिए। इस बुरी चीज से मुझे 3 साल की दुआओं के बाद छुटकारा मिला। जब मैं अपने नोट्स का मुतालिया करते हुए अपने दिल का मुआयना करता था तो इस बदी को जो मेरे दिल से निकल चुकी होती थी इस पर लाल रंग की लाइन खींच देता था। इस तरह मेरे तमाम नोट्स को काटने में 3 साल लगे। ये एक मजे की बात थी। नए अहदनामे और पुराने अहदनामे के मुताले के दौरान मैंने इन तमाम बातों को लिख लिया था जो मैंने कलाम के मुताबिक नहीं की थी। हकीकत में ऐसी बहुत ज्यादा बातें नहीं थी, क्योंकि मैंने पहले ही से बहुत सी बुराइयों और जिस्म के कामों को अपने ऊपर से उतार फेंका था। बस सिर्फ दिल की अंदरूनी गुनाह आलूदा बातें ही बाकी थी। मैंने इन्हें लिख लिया और एक एक करके इनको अपने ऊपर से उतार फेंका। ऐसा करने में 3 साल लगे, क्योंकि मैं खुदा का, उसके फजल और मोहब्बत का, अपने बदन की शिफा के लिए जो मरने के करीब था नहायत शुक्रगुजार था, और क्योंकि मैं खुदा बाप से बहुत मोहब्बत करता था, इसलिए मैं उसके कलाम को सीखने के लिए, उसकी मर्जी जानने के लिए और उसे खुश करने के लिए इस पर अमल करने का दिल से प्यासा था। अगर आप असल में खुदा के प्यार को जान जाए तो आप में से हर कोई उसकी रास्तबाजी का भूखा और प्यासा हो जाएगा। खुदा इकलौता बेटा यीशु, जो कि बेऐब और बेदाग है, उसने हमारे दुखों को खुद बर्दाश्त किया और हम जो गुनहगार थे हमारी खातिर तजलीलो हकारत बर्दाश्त की। अगर आप सच्चाई से सलीब पर यकीन रखते हैं तो आप कलाम के मुताबिक जिंदगी बसर करेंगे। आपकी ये ख्वाहिश होगी कि आप खुदा की मोहब्बत का जवाब उसे खुश करके और उसकी मर्जी की तकमील करके दें। आप एक भूखे और प्यासे इंसान की तरह उसकी रास्तबाजी को मांगेंगे। लिहाजा जब आप खुदा का कलाम सुनते हैं तो आप उसकी फरमा बरदारी करेंगे, गुनाहों से छुटकारा पाएंगे और सच्चाई में चलेंगे। पहला यूहन्ना 3:9-10 आयत बताती है, जो खुदा से पैदा हुआ है गुनाह कर ही नहीं सकता। इसलिए आप इस बात की तमीज कर सकते हैं कि आप खुदा से पैदा हुए हैं या इबलीस से। अगर आप खुदा का काम भी कर रहे हैं और इस बात का दावा कर रहे हैं कि आप खुदा से प्यार करते हैं और उसकी बादशाही के वफादार हैं, आप इस बात में खुदा के कलाम के वसीले से इम्तियाज कर सकते हैं कि आप हकीकत में खुदा से पैदा हुए हैं या इबलीस से। जो भी खुदा से पैदा होता है वो मुसलसल गुनाह नहीं करता रहता, क्योंकि खुदा का तुख्म यानी खुदा का कलाम इसमें कायम रहता है। जिसके दिल में खुदा का तुख्म होता है वो गुनाह नहीं कर सकता, वो मुसलसल गुनाह नहीं करता रहता, क्योंकि वो खुदा से पैदा हो चुका है। इसी बात से हमें मालूम होता है कि कौन खुदा के और कौन इबलीस के फर्जंद है, यानी हम देख सकते हैं कि कौन खुदा के और कौन इबलीस के फर्जंद है। कोई भी जो सही काम नहीं करता खुदा का फर्जंद नहीं होता, और ना ही वो जो अपने भाई से प्यार नहीं करता। अगर कोई किसी से नफरत करता है, किसी के मुतल्लिक राय या सजा कायम करता है, इल्जाम लगाता है या बदगोई करता है, और दूसरों से प्यार ना करते हुए उसके मुतल्लिक अफवाहें फैलाता है, वो खुदा से पैदा नहीं हुआ। आप इस तरीके से इम्तियाज कर सकते हैं। जो भी अपने भाई से मोहब्बत नहीं करता, इसका ताल्लुक खुदा से नहीं होता। सिर्फ वो लोग जो गुनाह नहीं करते और जिनका ताल्लुक रास्तबाजी से है, वही खुदा के नूर के फर्जंद होते हैं। जब हम ताबेदारी करते और खुदा के सच्चे कलाम पर अमल करते और रास्तबाजी के भूखे और प्यासे होते हैं, तो यही इस बात का सबूत है कि हम खुदा के लोग हैं। मुअज्जज़ नाज़रीन, वो लोग जो रास्तबाजी के भूखे और प्यासे होते हैं किस किस्म की बरकत हासिल करते हैं? लिखा है कि वो आसूदा होंगे। कुछ लोग इस बात को जिस्मानी और मादी तौर पर लेते हैं और वो समझते हैं कि खुदा उनको खाने और पीने के लिए मुहैया करेगा ताकि वो भूखे और प्यासे न रहे। जी बिल्कुल, रोज की रोटी एक बरकत है और हमें इसके लिए शुक्रगुजार भी होना चाहिए। मेरे मसीह को कबूल करने के बाद मेरी तकदीस के 3 साल के अरसे के दौरान मैं बड़े कर्जे में दबा हुआ था और सूद अदा करना भी मेरे लिए बहुत मुश्किल था। मैं सिर्फ मजदूरी ही करता था, लेकिन खुदा ने मुझे एक वक्त की रोटी के लिए भी कभी मोहताज ना होने दिया। इस वक्त के अलावा जब मैं रोजा रखता था, खुदा ने हमेशा मुझे मुतअद्दिद तरीकों से खुराक मुहैया की। इनमें से एक हमारी कलीसिया की एक आला तरीन डिकन मुकर्रर हुई। वो एक बुतपरस्त औरत थी, लेकिन यसु को कबूल करने के बाद खुदा ने मेरी जरूरत के वक्त उस औरत के वसीले से मुझे मुहैया किया। फिर जैसे ही मैंने इस कलीसिया का आगाज किया, खुदा ने उसे निजात के लिए बुलाया और खुदा ने उसके सारे घराने को निजात से नवाजा। God never takes anything for free. खुदा कभी भी किसी का कर्ज नहीं रखता। फिर इस अरसे के बाद मुझे कसरत की बरकत मिली और हमें किसी चीज की भी कमी नहीं हुई। अगरचे हमारे पास खाने और पहनने को बतेरा है, अगरचे खाना और पीना बहुत अहम भी है, लेकिन जिस्मानी तौर पर सैर आसूदा होना इतना अहम नहीं है जितनी अहम मसीह की सिखाई हुई मुबारकबादियां हैं। एक मरतबा किसी ने मुझे बताया, पास्टर आपके घर के पीछे बुरेमे पार्क के करीब एक रेस्टोरेंट है और वहां का खाना बहुत लजीज और सस्ता भी है, आप वहां क्यों नहीं जाते? मैंने उससे पूछा कि खाना कितने पैसों में मिल जाता है। उसने जवाब दिया 7 या 8 हजार वन में। मैंने सोचा वाह 7 या 8 हजार सस्ता है। जब मैं चर्च ब्रॉडकास्ट रिकॉर्डिंग के लिए जाता हूं तो सस्ते चीनी खाने का ऑर्डर देता हूं, लेकिन जब भी मैं इस खुराक को देखता हूं तो मैं इसकी मकदार को देखकर शुक्र अदा करता हूं, क्योंकि वो तकरीबन 2 वक्त के खाने के लिए काफी होती है। मैं तो एक डिश भी खत्म नहीं कर पाता। सो मैं ये कहते हुए खुदा का शुक्र करता हूं कि बाप मैं तेरा शुक्र करता हूं कि मैं वाफर तौर पर इसे खा सकता हूं। बाज़ औक़ात मेरी कोशिश के बावजूद भी मैं इसका आध ही खत्म कर पाता हूं। इस खुराक के लिए तकरीबन 3,000 वन खर्च होते हैं। इसी वजह से मैं वो खाना लेता हूं। लेकिन वो खातून कह रही थी कि 7 या 8 हजार वन में खाना सस्ता है, सस्ता और लजीज है। ये पैसे मैं खुदा को दे सकता हूं, लेकिन अपने ऊपर मैं इतना खर्च नहीं कर सकता। आसमान पर इसका अजर भी बहुत बड़ा है। वहां मेरा घर और हर शय बहुत अच्छी और बड़ी होगी। मैं ज्यादा इसलिए नहीं खाता कि मेरे पास खाने को नहीं होता, बल्कि इसलिए ताकि वो पैसा खुदा की बादशाही और रास्तबाजी के लिए खर्च करके ज्यादा जानों को बचाया जा सके। लिहाजा आसमान पर मेरा अजर कितना बड़ा होगा। जिस्मानी तौर पर आसूदा होना इतना अहम और कीमती नहीं है जितना कि वो मुबारकबादियां हैं जो यीशु मसीह ने हमें सिखाई है। इसलिए हमें इन्हें रूहानी तौर पर समझने की जरूरत है। वो जो रास्तबाजी के भूखे और प्यासे हैं वो आसूदा होंगे, यानी रूहानी तौर पर आसूदगी हासिल करेंगे। वो जो रास्तबाजी के लिए भूख और प्यास रखते हैं और खुदा के कलाम को सीखते हुए उसके ख्वाहां हैं और उस पर अमल करते हैं। इस जिम्न में यूहन्ना 6:55 आयत में मरकूम है, क्योंकि मेरा गोश्त फिल हकीकत खाने की चीज और मेरा खून फिल हकीकत पीने की चीज है। और यूहन्ना 6:53 आयत में लिखा है, यीशु ने उनसे कहा, मैं तुमसे सच कहता हूं कि जब तक तुम इब्ने आदम का गोश्त ना खाओ और इसका खून ना पियो तुम में जिंदगी नहीं। यीशु मसीह खुदा का कलाम है जो मुजस्सिम होकर इस दुनिया में आया। मसीह की तालीमात को सुनना, सीखना और इन पर अमल करना ही असल में इब्ने आदम का गोश्त खाना और इसका खून पीने के मुतरादिफ है। अगर आप मुस्तैदी से इब्ने आदम का गोश्त खाते और खून पीते हैं तो क्या वकूफ पजीर होता है? आपका दिल खुद रूह में तब्दील हो जाएगा। अगर आप मुस्तैदी से खुदा के कलाम पर अमल करते हुए तरक्की कर रहे हैं तो आप खुदा के कलाम को अपने अंदर तकमील पाता हुआ देखेंगे। आपके पास खुदा का कलाम रूह की सूरत में मौजूद होगा। सो अगर आप रूह में तकमील पा रहे हैं तो इसका मतलब है कि आप में कलाम खुदा भी है। आप बाप की सूरत पर ढलते जाएंगे जो कि खुद कलाम है, और अगर आप खुदा के हम शक्ल बनते जाएंगे तो वो आपको अपना इख्तियार भी इसी हद तक देता जाएगा और वो आपको कुदरत और इख्तियार देगा। आदम भी खुदा बाप की शबी पर तख्लीक किया गया था। उस वक्त आदम के पास महकूमों हुक्मरानी करने का कुल इख्तियार था। जब उसने बाप की शबीह को खो दिया तो वो इख्तियार उसने उसके हवाले कर दिया जिसकी उसने ताबेदारी की थी। उसने इबलीस की ताबेदारी की थी और इख्तियार भी उसी के हवाले कर दिया गया। لہٰذا جب ہم روح کی تعمیل و تکمیل کرتے ہیں تو ہم کسی حد تک خود کلام میں ڈھل جاتے ہیں، اور خدا اپنے بچوں کو اس مشابہت کے مطابق جو وہ اس سے رکھتے ہیں اپنی قوت عطا کرتا ہے۔ اسی حد میں رہتے ہوئے وہ خدا کی قدرت کا اظہار کر سکتے ہیں۔ روحانی عالم غیر محدود ہے، چاہے آپ مکمل طور پر روح میں ہی کیوں نہ چلے جائیں، یہ اختتام نہیں ہوتا۔ وہاں پر غیر محدود تخلیقی قوت آپ کا انتظار کرتی ہے۔ جب آپ مکمل طور پر روح میں گہرے چلے جاتے ہیں تو خدا کی قدرت چار درجات میں آپ کی زندگی سے ظاہر ہوتی ہے۔ اگر آپ اور اونچے درجے پر چلے جاتے ہیں تو خدا کے پرنور جلال کے ڈھانپے جانے کے سبب آپ جلال کی قدرت کو ظاہر کرنے کا باعث بنتے ہیں۔ اگلا درجہ نہایت بلند درجے کی تخلیقی قوت ہے، جہاں پر روشنی کے مختلف رنگ نظر آتے ہیں۔ اس کے بعد کا درجہ انتہائی بلند درجے کی تخلیقی قوت کی کاملیت تک پہنچتا ہے۔ یہ اختتام ہے، یہ بائبل میں مندرج چیزوں کو سر انجام دینے کا اختتام ہے۔ اب کلام یہ کہتا ہے کہ جو ابن آدم کا گوشت نہیں کھاتا اور اس کا خون نہیں پیتا اس میں زندگی نہیں۔ چاہے وہ خدا پر اپنے ایمان کا اعلان و اقرار بھی کریں، یسوع کہتا ہے کہ ان کے پاس زندگی نہیں۔ سو اس کا مطلب ہے کہ ان کے پاس نجات، جوابات اور کوئی برکت بھی نہیں۔ لیکن اگر آپ کلام سنتے اور اس پر عمل کرتے ہوئے ابن آدم کا گوشت کھاتے اور اس کا خون پیتے ہیں تو آپ کے پاس زندگی بھی ہے، یعنی آپ بچ چکے ہیں اور فردوس میں جائیں گے۔ اگر آپ اپنی زندگی ایمان میں مسلسل بسر کریں گے، راست بازی کے بھوکے اور پیاسے ہوں گے اور خدا کے کلام کو اپنے دلوں میں بسنے دیں گے تو آپ روح میں ترقی کریں گے۔ یوحنا 6 باب کی 35 آیت میں لکھا ہے، یسوع نے ان سے کہا، زندگی کی روٹی میں ہوں، جو میرے پاس آئے وہ ہرگز بھوکا نہ ہوگا، اور جو مجھ پر ایمان لائے وہ کبھی پیاسا نہ ہوگا۔ اسی طرح خدا کا کلام وہ روٹی ہے جو ہماری روحوں کو سیر و آسودہ کرتا ہے۔ یہاں تک کہ جسمانی طور پر بھی جب بچہ پیدا ہوتا ہے تو اسے نشوونما کرنے والے دودھ کی ضرورت ہوتی ہے، اور پھر وہ ہلکی غذا کھاتا ہے، اور پھر لڑک پن تک جوانی اور بھرپور آدمی بننے کے لیے وہ ٹھوس غذا نوش کرتا ہے۔ پہلا یوحنا 2 باب کی 14 آیت میں مرقوم ہے، اے بزرگو میں نے تمہیں اس لیے لکھا ہے کہ جو ابتدا سے ہے اس کو تم جان گئے ہو۔ جب بچہ پیدا ہی ہوتا ہے، جب وہ 100 دنوں کا، 1 سال یا پھر 2 برس کا ہوتا ہے، تو کیا وہ اپنے والدین کو جانتا ہے؟ شاید وہ ان کے چہروں سے واقف ہو۔ وہ اپنے والدین کو دیکھ کر بہت خوش ہوتے ہیں، اور جب وہ انہیں نظر نہیں آتے تو وہ روتے ہیں۔ وہ اپنے والدین کو پہچانتے ہیں، صحیح، لیکن پھر بھی انہیں یہ معلوم نہیں ہوتا کہ ان کے والدین کے نام کیا ہیں، ان کی شادی کیسے ہوئی اور ان کا کردار کیسا ہے۔ وہ محض انہیں پہچانتے ہیں۔ نو مریدوں کے لیے بھی ایسا ہی ہے، وہ خدا کو جانتے ہیں کہ ایک فردوس ہے اور یسوع مسیح نجات دہندہ ہے، وہ محض اتنا ہی جانتے ہیں اور اسی لیے روحانی بچے کہلاتے ہیں۔ لکھا ہے کہ اے بچوں میں نے تمہیں اس لیے لکھا ہے کہ تم باپ کو جان گئے ہو۔ اے بزرگو میں نے تمہیں اس لیے لکھا ہے کہ جو ابتدا سے ہے اس کو تم جان گئے ہو، یعنی باپ کو اسے جاننے کی ضرورت ہے جو ابتدا سے ہے۔ جب آپ والد بنتے ہیں تو آپ اپنے باپ کے آغاز و ابتدا کو بھی جانتے ہیں، اور آپ اپنے شجرہ نسب اور اپنے آباؤ اجداد کے متعلق بھی علم رکھتے ہیں۔ آپ اپنے والدین کے آبائی شہر کے بارے میں، ان کی ملاقات کیسے ہوئی، انہوں نے آپ کو کیسے جنم دیا اور ابتدا کے متعلق سب کچھ جانتے ہیں۔ اگر آپ اپنے باپ کا ایمان رکھتے ہیں تو آپ اپنے خدا کو جو کہ ابتدا سے ہے جان جائیں گے، اور اس خدا کو بھی جان جائیں گے جو ابتدا سے بھی پہلے سے ہے۔ آپ کو معلوم ہوگا کہ خدا ابتدا میں نور اور جھنکار کی آواز کی صورت میں وجود رکھتا تھا۔ آپ نے میری تفصیل سنی تھی۔ जब से मैंने इस बात को जाना है मैं इसे बयान कर सकता हूँ और आपने मुझसे सुना भी था और अब आपको भी इस बात का इल्म है। मजीद लिखा है, ऐ बुजुर्गो, मैंने तुम्हें इसलिए लिखा है कि जो इब्तिदा से है उसको तुम जान गए हो। ऐ जवानो, मैंने तुम्हें इसलिए लिखा है कि तुम मजबूत हो और खुदा का कलाम तुम में कायम रहता है और तुम इस शरीर पर गालिब आ गए हो। ऐ जवानों, मैंने तुम्हें इसलिए लिखा है कि तुम मजबूत हो ताकि तुम में ईमान के तीसरे दर्जे के मुताबिक जवानों वाला ईमान हो। खुदा के कलाम के तुम में कायम रहने की बदौलत तुम मजबूत होगे और तुम्हें इस बात का इम्तियाज होगा कि गुनाह क्या है और खुदा की मर्जी क्या है। फिर तुम शरीर पर गालिब आओगे, यानी कि इबलीस शैतान पर। अगर तुम गालिब नहीं आए तो तुम में जवानों वाला ईमान नहीं है। मुझे उम्मीद है कि तुम जल्द ही बुजुर्गों वाला ईमान पैदा कर लोगे और अगर तुम में वो ईमान है तो तुम खुदा के दिल और मर्जी को जान जाओगे। जब आप इसे जो इब्तिदा से है जान जाते हैं तो आप खुदा के दिल और मर्जी के मुताबिक अमल करते हैं और वो आपको बहुत ज्यादा प्यार करेगा और आप में मसरूर होगा और बहुत मोहब्बत करेगा। फिर आप उन सब सवालात का जवाब हासिल करेंगे जो आप खुदा से मांगेंगे। अगर आप बुजुर्गों का ईमान रखते हैं तो आप खुदा बाप के दिल को जान जाएंगे और अगर आप इसके मुताबिक अमल करेंगे आप खुशहाल होंगे। जब आप रास्तबाजी के कलाम को अपनी रूहानी गिजा बना लेते हैं और इस पर अमल करते हैं तो आप बच्चे के ईमान से जवानों के ईमान और फिर बुजुर्गों के ईमान तक तरक्की करते हैं। जब आप मजीद रूहानी गहराइयों में जाते हैं तो आप दुश्मन इबलीस पर हुक्मरानी करते हैं। जैसे जैसे आप रूहानी आलम में दाखिल होते हैं तो आप खुदा के दिल की गहराइयों को जान लेते हैं। एक बार जब आप इस दर्जे पर पहुंच जाएं, आप बड़ी सफाई से खुदा के साथ राबता रखेंगे और रूहुल कुद्स की रहनुमाई में कामयाब और सरफराज होंगे। लेकिन आप बहुत दिलचस्प चीजें देखते हैं। जब मैं यहां से दुआ करता हूं तो वो आदमी जो अमरीका में होता है शिफा पा जाता है और एक और आदमी मेरे ऑफिस में दुआ के वसीले से लबलबे के कैंसर से मुकम्मल शिफा पाता है। एक और जिसकी टांगे इतनी बेकार हो चुकी थी कि उनको टखनों पर से काट डाला जाना था। क्यों? क्योंकि उसकी टांगों में खून की गर्दिश ना होने की वजह से टांगे गल सड़ रही थी। ये ज़ियाबीतस के नतीजे में हुआ था और अब टखनों से उसकी टांगे काट डाली जानी थी। डॉक्टर उसे जल्दी का बोल रहे थे लेकिन वो मेरे पास आया और दुआ करवाई। दुआ के बाद क्या हुआ? उसकी टांगों पर पुराने गोश्त के मुर्दा और स्याह होने से पहले ही नया गोश्त आ गया। आप यहां देख सकते हैं, लेकिन अब नया गोश्त आ रहा था, रंग भी बदल रहा था और उसकी बीवी के मुताबिक वो पट्टे और नसें जो गल रही थीं दोबारा से जुड़ना और नुमाया होना शुरू हो गई। पट्टे अब नुमाया थे और उसकी टांगें अब बहुत बेहतर हो चुकी थीं। और जब वो दोबारा अस्पताल में मुआयने के लिए गया तो डॉक्टरों ने कहा कि अब उसकी टांगों को काटने की जरूरत नहीं है। और वो स्याह मुर्दा टांगे दोबारा बहाल हो रही थी। नया गोश्त दोबारा बहाल हो गया और वो नसें जो कट चुकी थीं फिर से जुड़ गईं। आप इंतहाई बुलंद कुदरत की तखलीकी कामलियत को देख रहे हैं। ऐसी बेशुमार मिसालें मौजूद हैं। लिहाजा अगर आप रूहानियत की गहराइयों में जाते हैं तो आप खुदा से मुअस्सर तौर से राबिता रखेंगे और तमाम मामलात में कामयाब होने के लिए रूहुल कुद्स की रहनुमाई हासिल करेंगे। मामूर लोगों की बरकत उस वक्त मिलती है जब फरजंदे खुदा रास्तबाजी के मतलाशी होते हैं और वो खुदा से गुफ्तगू और रूह से मामूर होने के लिए इसके कलाम पर अमल करते हैं। अगर आप रूहुल कुद्स की रहनुमाई हासिल करते हैं तो आपको मुश्किलात के बारे फिक्रमंद होने की कोई जरूरत नहीं। चाहे रास्ते में कोई रुकावट ही क्यों ना हायल हो, वो आपको पहले ही निकलने की राह बता देगा। वो आपकी रहनुमाई सिर्फ बरकात की राह की जानिब ही करेगा और आप शुक्रगुजारी और गवाहियों से भरे रहेंगे। इस मर्तबा हमारा वफद अमरीका के दौरे पर गया। وہ وفد قومی مذہبی نشریاتی جنرل اسمبلی اور نمائش میں شرکت کے لیے گیا. مجھے ان کی طرف سے خط ملا کہ انہیں وہاں کے لوگوں سے بہت پیار ملا. جب انہوں نے میرے دعا کیے ہوئے رومال کے ساتھ وہاں ایک گینٹھیا کی مریضہ کے لیے دعا کی تو وہ فی الفور شفا پا کر آزادی سے چلنے پھرنے لگی. وہاں کی نائب صدر بھی ہرنیا کی بیماری میں مبتلا تھی اور جب انہوں نے اس کے لیے دعا کی تو وہ بھی فوراً شفا پا گئی. یہ خبر 400 پھیل گئی. انہوں نے کیوں اس دعا کو قبول کیا؟ مطلب یہ کہ وہ میرے متعلق پہلے سے جانتے تھے اور انہوں نے تمام دنیا سے خبریں سنی تھی، لہذا انہیں پہلے سے معلوم تھا، اس لیے انہوں نے دعا قبول کی. اگر انہیں معلوم نہ ہوتا تو بھلا وہ کیوں رومال کے ساتھ دعا کروانا پسند کرتے؟ وہ شاید یہ کہتے کہ یہ تو پاگل پن ہے، لیکن انہیں پہلے سے ہی خبر مل چکی تھی اور وہ ہمارے بارے میں جانتے تھے، اسی لیے انہوں نے رومال کے ساتھ دعا کے لیے کہا اور ہم نے ان کے لیے دعا کی. یہاں تک کہ موان کا میٹھا پانی بھی بہت مشہور ہوا. جب سے کئی لوگوں نے شفا پائی تھی، بہت سے ہماری کانفرنس میں شرکت کے متمنی تھے. ہمارا وفد بہت خوش تھا. انہوں نے اپنی خوشی کا اظہار مجھے خط لکھ کے کیا. ہمارے متعلق یہ خبر اور بھی پھیلتی چلی گئی. مہانہ این آر بی رسالے کے جنوری کے جریدے میں میرے اور ہماری کلیسیا کا تعارف شائع ہوا. خدا رومال اور موان کے میٹھے پانی کے وسیلے مختلف طریقوں سے کام کرتا ہے اور انہیں تمام دنیا میں مشہور کر رہا ہے. یہ سب حقیقت ہے. روح القدس کی معموری سے معمور ہونا اور خدا کے ساتھ رفاقت رکھنا ایک بہت بڑی برکت ہے. آپ اپنے گناہوں اور برائیوں سے واقف ہونے اور ان سے چھٹکارا حاصل کرنے کے لیے قوت حاصل کرتے ہیں تاکہ آپ جلد پاک ہو جائیں. اپنی ایمان کی زندگی میں آپ کی تقدیس کے عمل کے دوران دل کی گہرائیوں میں خفیف سی بدی اور برائی کو بھی ڈھونڈنے میں مشکل پیش آتی ہے، اور جب روح پاک ان پر روشن ہوتا ہے تو آپ جان جاتے ہیں کہ کہاں آپ کو بہتری لانے کی ضرورت ہے تاکہ آپ ایمان کے بلند درجات تک پہنچ جائیں. اگرچہ آپ گناہ نہ بھی کریں تو بھی آپ اس قابل نہیں ہوتے کہ یہ جان سکیں کہ آپ کا کون سا چناؤ خدا کو زیادہ خوش کر سکتا ہے. ان لمحات میں آپ روح القدس کے وسیلے سے اس قابل ہو جائیں گے کہ کون سی راہ خدا کو زیادہ خوش کر سکتی ہے تاکہ آپ مزید روح کی گہرائیوں میں جا سکیں. اگر آپ اس طرح سے روح میں ترقی کرتے ہیں تو آپ کو مادی برکات بھی ملیں گی. یہ تمام وہ روحانی برکات ہیں جو وہ حاصل کرتے ہیں جو راست بازی کے بھوکے اور پیاسے ہیں. عزیز ناظرین، میں پیغام کے اختتام میں یسوع کے بیان کا ذکر کرنا چاہوں گا جو اس نے متی 4:4 آیت میں کہا ہے، آدمی صرف روٹی ہی سے جیتا نہ رہے گا بلکہ ہر بات سے جو خدا کے منہ سے نکلتی ہے. ہمیں روحانی چیزوں کی تلاش میں رہنا چاہیے، نہ کہ دنیا کی جسمانی چیزوں کی جو کہ جلد ہی مٹ جاتی ہیں. میں امید کرتا ہوں کہ آپ راستبازی کے لیے بھوک اور پیاس رکھیں گے اور خدا کے کلام کو اپنے دل میں کثرت سے بسنے دیں گے. مجھے امید ہے کہ آپ کے ایمان کی بڑھوتری بچے سے جوان اور بزرگ ایمان تک ہوگی، یعنی ایمان کے پورے درجے تک پہنچتے ہوئے مسیح کی شبیہ آپ میں بحال ہوگی. اگر آپ راستبازی کے بھوکے اور پیاسے ہوں گے تو خدا آپ کو برکات دینے کے لیے مستعد ہوگا. وہ آپ کو بے انتہا برکت دینا چاہتا ہے، اس لیے وہ ایسے برتنوں کی تلاش میں رہتا ہے جن میں وہ اپنی برکتوں کو انڈیل سکے. کل عالم کا خدا آپ سے کلام کرے گا، جو کچھ تو مجھ سے چاہتا ہے مانگ. کیونکہ آپ خدا کی نظر میں دلکش ہیں، اگر آپ اس قسم کی محبت حاصل کرتے ہیں تو آپ کو کسی قسم کی کمی نہیں ہوگی. صحت، پیسہ اور کسی بھی چیز کا حصول کوئی مسئلہ نہیں ہوگا. آپ روحانی اختیار اور قدرت کو مانگیں گے اور حاصل کریں گے. خدا کی بادشاہی کی وسعت کے لیے کام کریں گے اور آسمان کی بادشاہی میں جلالی مرتبے تک پہنچ جائیں گے. میں خداوند کے نام میں دعا گو ہوں کہ آپ اس وقت تک راستبازی کے بھوکے اور پیاسے رہیں جب تک مسیح واپس نہیں آ جاتا، تاکہ آپ کو اپنی کثرت کی برکات سے معمور کر دے. آمین.
بیماروں کے لیے دعا، میں ان سب لوگوں کے لیے دعا کروں گا جو بیمار ہیں۔ آپ اپنے بدن کے اس حصہ پر اپنا ہاتھ رکھ لیں جہاں پر بیماری ہے اور اس دعا سے استفادہ کیجئے۔ اگر آپ بیمار نہیں ہیں لیکن اپنی دلی مرادیں پانا چاہتے ہیں تو اپنا ہاتھ اپنے سینے پر رکھ لیجئے۔ خدا کا زندہ کلام وقت اور فاصلے کی قیود سے آزاد ہے اور آپ کے ایمان کے مطابق آپ کے لیے کام کرے گا۔ آپ جہاں کہیں بھی ہوں، اگر ایمان کے ساتھ اس دعا کو قبول کریں گے تو آپ خدا کی قدرت کے حیران کن کام دیکھیں گے۔ ہالیلویا! قادر مطلق خدا، تو جو محبت ہے، اپنے بچوں پر اپنے ہاتھ کو رکھ، اور تمام جی سی این دیکھنے والوں پر بھی جو ایمان سے اس دعا کو ٹی وی کے ذریعہ قبول کرتے ہیں، اپنا ہاتھ ان پر رکھ اور اپنے عجیب کام جو وقت اور فاصلے کی قیود سے آزاد ہیں ان تمام لوگوں کی زندگیوں میں دکھا جو دنیا کے کسی بھی کونے میں ہیں۔ ان کو ایسا ایمان عطا فرما جس کے وسیلہ سے ان کے تمام شکوک و شبہات ختم ہو جائیں، ان کی زندگی سے تمام دکھ اور مشکلات جاتی رہیں۔ روح القدس کی آگ سے جلا کر اور یسوع کے پاک خون کے وسیلہ سے دھو کر پاک کر دے۔ سر سے لے کر پاؤں تک سارے جسم میں خدا کی عظیم تخلیقی قوت آشکار ہو۔ میں خداوند یسوع مسیح کے نام سے دشمن ابلیس اور شیطان، تمام بیماریوں، جراثیموں اور کمزوریوں کو حکم دیتا ہوں کہ ان بدنوں سے الگ ہو جائیں۔ تمام چھوت کی بیماریاں جاتی رہیں۔ ہر وہ بیماری جو لا علاج ہے اور نئی دریافت شدہ بیماریاں روح القدس کی آگ سے جل کر بھسم ہو جائیں۔ آپ بیماری سے پاک ہو کر زور پائیں۔ معدے کا کینسر، پھیپھڑوں کا کینسر، رحم کا کینسر، جلد کا کینسر، آنتوں کا کینسر، ایڈز، لوکیمیا، ذہنی امراض، دل کا عارضہ، پھیپھڑوں کی بیماریاں، ہر قسم کے زنانہ امراض، بلند فشار خون، شوگر، جلدی امراض، ہر قسم کی سوجن جاتی رہیں۔ پولیو، فالج، جوڑوں کا درد اور کمر کا درد یسوع مسیح کے نام میں ختم ہو جائیں۔ ہر قسم کا سر درد اور حادثات کے نتیجے میں پیدا ہونے والی ہر جسمانی تکلیف یسوع کے نام میں جاتی رہے۔ بیماری کی وجہ سے تھکان، نزلہ، زکام اور گلر جیسی بیماریاں روح القدس کی آگ سے جل کر بھسم ہو جائیں۔ مرگی، ذہنی معذوری، ذہنی دباؤ اور تمام ذہنی بیماریاں یسوع مسیح کے نام سے جاتی رہیں۔ ہر قسم کی تاریکی ختم ہو جائے اور ان کے دلوں میں اطمینان اور شادمانی آ جائے۔ خدا باپ، تخلیق کی عظیم ترین قوت کے وسیلہ سے یہ جسم جو کمزور ہو چکے ہیں دوبارہ سے زور پائیں، فالج کے جکڑے آزاد ہو جائیں اور لنگڑے چلنا اور چھلانگے لگانا شروع کریں۔ نظر کی کمزوری جاتی رہے، بہرے سننا شروع کر دیں، اندھے بینائی حاصل کریں اور گونگے لوگ بولنا شروع کر دیں۔ خدا باپ، بانجھ خواتین کو اولاد کی برکت عطا فرما، ٹوٹی ہڈیوں کو جوڑ دے اور جسم کے تمام جلے ہوئے حصے مکمل طور پر شفا یاب ہو جائیں۔ نشہ کی لالت میں گرفتار لوگوں کو روح القدس کی آگ کے وسیلہ سے پاک اور صاف کر دے۔ جسم کے تمام مردہ خلیے زندہ ہو جائیں، تمام تاریکی جاتی رہے اور ابلیس کی قوتیں نکل جائیں۔ میں یسوع مسیح کے نام سے حکم دیتا ہوں کہ دشمن ابلیس، شیطان اور ہوا کی عملداری کا حاکم اپنا قبضہ چھوڑ دیں اور ان کے تمام قاصد بھی یسوع مسیح کے قادر نام میں نکل جائیں۔ تاریکی کی ناپاک، دھوکہ دینے والی اور گمراہ کر دینے والی قوتیں یسوع کے نام میں دور ہو جائیں۔ بے ایمانی اور نا انصافی کی بدروحیں جاتی رہیں، تمام تاریکی جاتی رہے، تیرا نور چمکے۔ خدا باپ، ان کی روحوں کو بھی ان کے جسم کے ساتھ مضبوط فرما، ان کو قوت دے کہ یہ تجھ کو پکار سکیں، ان کو قوت دے کہ یہ اپنے گناہوں کو ترک کر سکیں، ان کی جانیں اس دنیا میں راحت پائیں اور ان کی زندگیاں خوشحال ہوں۔ ان کی دعاؤں کو قبول فرما اور ان کی دلی مرادوں کو پورا فرما۔ ان کی زندگیاں ایمان، امید اور محبت میں ترقی کرتی چلی جائیں اور ان کے خاندان بھی تیری نجات کے پیغام کو سن کر قبول کریں اور نجات حاصل کریں۔ ان کے خاندانوں کو ہر قسم کے حادثات اور تباہیوں سے محفوظ رکھ اور ان کو برکت دے کہ وہ ایک خوشحال زندگی بسر کریں۔ اے خدا، اپنے فرزندوں کو گھروں اور کاروبار کی جگہ پر روح القدس کی آدشی باڑھ میں محفوظ رکھنا، اور تیری آنکھیں جو آگ کے شعلہ کی مانند ہیں ان کو دیکھتی رہیں۔ ان کا باہر جانا اور اندر آنا مبارک ہو۔ انہیں برکت دے تاکہ یہ لوگوں کو قرض دیں لیکن کسی سے کبھی قرض نہ لیں۔ انہیں حکمت اور عقل دے اور ان پر فضل کر کہ وہ روح القدس سے معمور ہو جائیں۔ خداوند اپنے خادموں کو وہ کام کرنے کی توفیق اور فضل عطا فرما جو تو نے انہیں سونپا ہے۔ ہر چرچ میں ایک انقلاب برپا کر دے۔ اپنے بچوں کی رہنمائی کر تاکہ وہ تجھے جلال دیں جو بھی کام وہ کریں۔ اپنے عجائب کا ظہور فرما تاکہ وہ اپنے لبوں سے تیری گواہی دیں کہ وہ تجھ سے ملے ہیں اور تو ان کی دعاؤں کو قبول کرتا ہے۔ خدا باپ، میں تیرا شکریہ ادا کرتا ہوں اور صرف تجھے ہی سارا جلال دیتا ہوں۔ میں خداوند یسوع مسیح کے نام میں یہ دعا کرتا ہوں، آمین۔